अस्सलाम वालेकुम। पाकिस्तान में इस वक्त रात के 8, भारत में 8:30 और यहाँ हमारे स्टूडियोज़ की घड़ियों में दिन के 11 बज रहे हैं। वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। अमेरिका में पुलिस की हिरासत के दौरान हलाक होने वाले सियाफाम शख्स जॉर्ज फ्लॉयड का ख़ानदान आज मंगल के रोज़ ह्यूस्टन में निजी तौर पर उनकी आखिरी रसूमात अदा कर रहा है। जॉर्ज फ्लॉयड की हलाकत 2 हफ्ते कबल हुई थी, जिसके बाद से पुलिस की ज्यादतियों के खिलाफ अमरीका भर में एहतजाजी मुजाहरे जारी हैं। आखिरी रसूमात की अदायगी के बाद पुलिस जॉर्ज फ्लॉयड के ताबूत को करीबी शहर पियरलैंड ले जाएगी, जहां उन्हें अपनी वालिदा की कब्र के करीब दफना दिया जाएगा। डेमोक्रेटिक पार्टी के सदारती उम्मीदवार जो बाइडन ने ह्यूस्टन में जॉर्ज फ्लॉयड के खानदान से मुलाकात की, जो 1 घंटे तक जारी रही। फ्लॉयड की मौत के बाद से अमरीका भर में एहतजाजी मुजाहरे जारी हैं, जिनमें फ्लॉयड की मौत के जिम्मेदारान को कैफरे किरदार तक पहुंचाने के साथ साथ अमरीका में पुलिस के निज़ाम में असलाहत का मुतालबा भी किया जा रहा है। जॉर्ज फ्लॉयड की मौत के खिलाफ एहतजाज करने वाले अमरीकी मुजाहरीन के साथ इजहार यकजहती के लिए दुनिया के कई दीगर मुल्कों में भी एहतजाज हो रहा है। उधर अमरीकी कांग्रेस में डेमोक्रेट्स ने पीर के रोज कई अशरों में पहली बार मुल्की पुलिस की सबसे बड़ी असलाहत के लिए कहा है, जिससे सदर डोनाल्ड ट्रंप के साथ एक और तनाज़े का ख़तरा पैदा हो गया है, जो कानून के सख्त नफाज का मुतालबा कर रहे हैं। इस करारदाद को पेश करने में शरीक नुमाइंदों कैरन बास ने अखबारी नुमाइंदों को बताया कि दुनिया हमारे मुल्क में एक नई तहरीक का जन्म देख रही है। लोग न सिर्फ तब्दीली का मुतालबा कर रहे हैं, बल्कि ऐसी असलाहत का मुतालबा कर रहे हैं जो पुलिस के जुल्म का खात्मा कर सके, जो नस्ली इम्तियाज का खात्मा कर सके, और उस अमल के खात्मे का मुतालबा कर रहे हैं जो लोगों के मुकदमा कायम करने के हक को रोकता है, जब वो पुलिस अफसर के हाथों जख्मी हों। डेमोक्रेट्स ने ऐवान नुमाइंदगान में इस करारदाद पर बुध के रोज समाअत शुरू करने का ऐलान किया है। अमरीका में सियाफाम शहरी जॉर्ज फ्लॉयड के पुलिस तहवील में हलाकत के बाद एहतजाजी मुजाहरों के दौरान 140 से जायद सहाफियों को कानून नाफिज करने वाले इदारों की जानिब से गिरफ्तार और तशद्दुद का निशाना बनाए जाने का इंकशाफ हुआ है। फ्रांसीसी खबर रसां इदारे फ्रांस 24 की रिपोर्ट के मुताबिक अमरीका में मई के आखिरी हफ्ते से जारी मुजाहरों के दौरान सहाफियों को पेशावराना फराइज की अंजामदही के दौरान शदीद मुश्किलात का सामना रहा। मुजाहरीन को मुंतशिर करने के लिए पुलिस के लाठीचार्ज और आंसू गैस की शैली की जद में कई सहाफी भी आए। अमरीकी नशरियाती इदारे CNN के रिपोर्टर की बराह रास्त कवरेज के दौरान गिरफ्तारी के बाद सहाफियों को हिरासत में लेने के कई वाकयात पेश आए। रिपोर्ट के मुताबिक इंसानी हकूक के खिलाफ फर्जियों पर लिखने वाले बरतानवी सहाफी निक वाटर्स ने इंकशाफ किया है कि 30 मई से लेकर 7 जून तक 144 वाकयात में सहाफी सिक्योरिटी एहलकारों के तशद्दुद का निशाना बने और उन्हें हिरासत में लिया गया। इन वाकयात में ज्यादातर मिनियापोलिस में हुए, जबकि मुल्क के दीगर शहरों में सहाफी जेर एताब रहे। अमरीकी रियासत वर्जीनिया में एक प्रोसिक्यूटर का कहना है कि वो छानबीन कर रही हैं कि आया उस शख्स के खिलाफ नफरत पर मबनी फर्द जुर्म आयद कर दी जाए जिसने पुरान मुजाहरीन के इज्तम पर अपनी गाड़ी चढ़ा दी और जिसने खुद को को क्लक्स क्लीन का लीडर तस्लीम किया है। मुलजिम ने खुद तस्लीम किया है कि वो उस ग्रोह का लीडर है और कन्फेडरेट के नज़रिए को फ़र्क देने वालों में शामिल है। हेनरी रॉजर्स नामी इस शख्स को इतवार के रोज़ रिचमंड में गिरफ्तार किया गया और उसके खिलाफ हमला करने, लोगों को ज़ख्मी करने की कोशिश करने और तोड़फोड़ करने के इल्ज़ाम आयद किए गए। भारत के ज़ेर इंतज़ाम कश्मीर के हुक्काम ने दावा किया है कि मुख्तलिफ अज़ला में गुज़श्ता चंद रोज़ के दौरान सिक्योरिटी फोर्सेज के साथ झड़पों में कम से कम 22 मुश्तबा अस्करीत पसंद मौत का शिकार हो गए हैं। भारतीय फ़ौज और सरहदी हिफाजती दस्ते बॉर्डर सिक्योरिटी फोर्स ने पाकिस्तानी फ़ौज और रेंजर्स पर नवंबर सन 2003 में तय पाने वाले सीज फायर माहदे की खिलाफ वर्जी के इल्ज़ाम आयद किए हैं। अलबत्ता पाकिस्तान का कहना है कि इस तरह के वाकयात में पहल भारतीय अफवाज की तरफ से हुई है और पाकिस्तानी फ़ौज और रेंजर्स ने सिर्फ उसके रद्द अमल में कार्रवाई की है। पाकिस्तान ने भारत को खबरदार किया है कि अगर उसने पाकिस्तान पर फजाई हमला करने की कोशिश की तो उसका मुंह तोड़ जवाब दिया जाएगा। वजीर खारजा शाह महमूद कुरैशी का कहना था कि पाकिस्तान ने खित्ते में हमेशा अमन की बात की है और वो इलाके में मजीद कशीदगी नहीं फैलाना चाहता। नीस पाकिस्तान अपना दिफा करना जानता है। खबरें खत्म हुई।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है। आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं। पता है www.urduvoa.com।
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے وائس آف امریکہ اردو سروس کے پروگرام جہاں رنگ کے ساتھ۔ آج زیادہ تر گفتگو کریں گے ایک بہت ہی تکلیف دہ واقعے پر، جو اپنی نوعیت کا پہلا یا آخری واقعہ نہیں ہے۔ راولپنڈی میں ایک 8 سالہ بچی کی ہلاکت اور بچوں کو بطور گھریلو ملازم رکھنے پر پاکستان میں سوشل میڈیا پر شدید غم و غصے کا اظہار کیا جا رہا ہے۔ آپ میں سے بہت سے اس واقعے کی تفصیل سے آگاہ ہوں گے۔ اس 8 سالہ بچی کا نام زہرا تھا اور وہ ایک گھر میں ملازمہ کے طور پر کام کرتی تھی۔ اس نے غلطی سے پنجرہ کھول کر 2 طوطوں کو اڑا دیا، جو ملزمان کے بیان کے مطابق بہت قیمتی طوطے تھے۔ اس گناہ کی پاداش میں دونوں میاں بیوی نے زہرا پر اتنا تشدد کیا کہ اسپتال پہنچ کر وہ زخموں کی تاب نہ لا کر دم توڑ گئی۔ ڈاکٹروں کا یہ بھی کہنا ہے کہ ایسے شواہد نظر آتے ہیں کہ اس بچی کے ساتھ زیادتی بھی کی گئی ہے، لیکن بہرحال اس کی تصدیق ابھی نہیں ہوئی۔ میں تو یہی کہوں گی کہ کم از کم ان بچوں کو انسان سمجھیں اور ان سے انسانوں جیسا سلوک کریں، کیونکہ جو حالات ہیں اور جتنے بچے آج کل گھروں میں نوکری کر رہے ہیں 10 سال سے چھوٹی عمر کے، اور ماہرین کا کہنا ہے کہ سینکڑوں بچے انہی حالات میں ہلاک ہوئے ہیں، تو کب کوئی ایسا قانون بنے گا کہ یہ صورتحال ختم ہوگی، بچوں کو دور دراز گھروں میں لوگ ملازمتوں پر بھیجنا بند کریں گے؟ اور یہ بھی کہا جاتا ہے کہ ایسی مافیا ہے جو ان بچوں کو ملازم رکھواتی ہے اور والدین سے کمیشن بھی لیتی ہے۔ تو بہرحال ہم بات کریں گے اس بارے میں آج ماہرین سے، خاص طور پر اس بارے میں کہ اس وقت جو قوانین ہیں، لیبر لاز ہیں، کیا وہ ان بچوں کو بھی تحفظ فراہم کرتے ہیں جو گھروں میں کام کرتے ہیں؟ اس وقت میرے ساتھ موجود ہیں سیاسی اور انسانی حقوق سے متعلق امور کے ممتاز تجزیہ کار، صحافی اور مدیر وجاہت مسعود صاحب، ارشد محمود صاحب جو انسانی حقوق کے ماہر ہیں اور ان کا فوکس بچوں کے حقوق ہیں۔ 2 عشروں سے زیادہ عرصے سے وہ اسی جد و جہد میں مصروف ہیں اور ایک نمایاں مقام رکھتے ہیں۔ سدرہ ہمایوں صاحبہ بچوں کے حقوق کی ایک ممتاز تنظیم ساحل سے وابستہ ہیں۔ ساحل کا ویژن بچوں کا تحفظ اور ان کی سلامتی ہے، اور سعدیہ ہمایوں بچوں کے بارے میں قوانین اور جو کوششیں ہوئی ہیں ان سے بخوبی واقف ہیں، تو ان سے ہم اس بارے میں بات کریں گے۔ کچھ دیر میں ہمارے ساتھ شامل ہوں گے زرار کھوڑو صاحب، جو خود اپنے آن لائن پروگرام میں اکثر اس طرح کے موضوعات پر بات کرتے ہیں، ایک ممتاز صحافی اور تجزیہ کار ہیں۔ آغاز کرتے ہیں وجاہت مسعود صاحب سے، تو آپ مجھے بتائیے کہ یہ مسئلہ کتنا گہرا ہے، کس حد تک یہ شدید ہے پاکستان میں؟
دیکھیے، پاکستان میں یہ مسئلہ شہناز اس حد تک شدید ہے کہ پاکستان کا کوئی شخص بھی اس سے محفوظ نہیں ہے۔ اور جب میں کہتا ہوں کوئی شخص بھی محفوظ نہیں ہے، تو اس سے میری مراد کیا ہے؟ ہم نے پاکستان میں طاقت کو لیجیٹیمیٹ جائز زندگی کے طور پہ تسلیم کر دیا ہے کہ جس کے پاس طاقت ہو وہ اپنی بات منوا لے۔ یہ ایک ایسی خرابی ہے جس کے بعد کوئی چھوٹا بڑا کوئی محفوظ نہیں رہتا، بھلے ولنریبل جو ہیں، مارجنلائز جو ہے، وہ زیادہ اس کی زد میں آتے ہیں، لیکن باقی بھی کوئی محفوظ نہیں رہتا۔ دوسرے یہ کہ ہم نے انسانی جان کی جو ہے وہ قدر و قیمت کو گرا دیا ہے۔ یہ بنیادی طور پہ سیاسی مسئلہ ہے، افراد کے رویوں کا مسئلہ نہیں ہے۔ جن جن گھرانوں میں چھوٹے بچوں پہ ان کو ملازم رکھا جاتا ہے، لیکن ایک چھوٹے کو ملازم رکھنے کا مطلب کیا ہے کہ انسینسیٹیویٹی تو موجود ہے، جب وہ رکھا جا سکتا تو اس پہ وائلنس بھی ہو سکتا ہے۔ جب بچے چھوٹے پہ وائلنس ہو سکتا ہے، ڈومیسٹک وائلنس بھی ہو رہا ہوگا اسی گھر میں جو ہے وہ بہنوں بیٹیوں پر شریک حیات پہ بھی تشدد ہو رہا ہوگا، اسی گھر سے جو ہے وہ رویہ برآمد ہو رہا ہوگا جو سڑک پہ جو ہے وہ کسی چھوٹے گریڈ کے ملازم کو دیکھ کے گالیاں دیتا ہے اور اپنی کار نکال کے لے جاتا ہے۔ دیکھیے، یہ پہلی دفعہ نہیں ہے اس ملک میں پرویسو ہے انسینسیٹیویٹی فار دا پوئر، فار دا آرفن، فار دا ولنریبل، فار دا ڈسیبلڈ۔ ہم نے اب سے کوئی 30-35 برس پہلے ایک سروے کیا تھا، تو ہمیں یہ معلوم ہوا کہ پاکستان کے جو دیہات ہیں، شاید اسے سروے ہم نے دیہات میں کیا تھا، سب سے بری حالت جو ہے وہ یتیم کی ہوتی ہے، اور یہ ان لوگوں میں یہ یتیم کے ساتھ جو ہے وہ ناانصافی کا رجحان پایا جاتا ہے، جنہیں صبح سے لے کے شام تک بتایا جاتا ہے کہ یتیم کے ساتھ اس نے سلوک کرو۔ پنجاب میں 2019 سے ڈومیسٹک لیبر ایکٹ جو ہے وہ موجود ہے، اس میں 15 برس سے کم عمر کے بچے کو امپلائی کرنے پہ بین ہے, 12 برس سے کم عمر کے بچے کو امپلائی کرنے پہ جرمانہ بھی ہے, قید بھی ہے, 12-15 پہ جو ہے اسے جرمانہ ہے. لیکن میں یہ جاننا چاہتا ہوں کہ یہ معاملہ تو امپلائمنٹ ایکٹ کا ہے ہی نہیں, یہاں تو آؤٹ رائٹ وائلنس کیا گیا ہے اور مرڈر کیا گیا ہے, تو اس میں وہ قانون تو اس پہ لاگو نہیں ہو رہا ہے, تو اس کے لیے دوسرے قوانین موجود ہیں. جو میں عرض کرنا چاہتا ہوں وہ یہ کہ معاملہ قانون بنانے کا نہیں ہے, یہ معاملہ شہری اور ریاست کے رشتے کو شفاف کرنے کا ہے. اس ملک میں شہری اور ریاست کا رشتہ شفاف نہیں رہ گیا, جس کے نتیجے میں سب ولنریبل ہیں اور جو پہلے سے مارجنلائزڈ ہے یا ویک ہے وہ زیادہ ولنریبل. بچہ 8 برس کا جو ہے وہ کیسے اپنے حقوق کی بات کرے گا جب ہمارے لا میکرز, ہمارے ججز وہ بیٹھ کے اتنی انسینسیٹیو گفتگو کرتے ہیں. کہ میں آپ سے عرض کروں کہ جب ڈومیسٹک وائلنس کی بات ہو رہی تھی تو ایک لا میکر ہے جو خود بھی قانون دان ہے, یہ کہا کہ وہ تو جی خاتون خانہ کو ہاتھ لگانے کو بھی برا کہتے ہیں. بھائی آپ ہاتھ کیوں لگا رہے ہیں مجھے, یعنی یہ وہی پرانی سوچ بیٹھی ہوئی ہے اس میں. اس میں جو غریب آدمی ہے اس کے لطیفوں میں, جوکس میں, عام گفتگو میں, میں آپ سے عرض کیے دے رہا ہوں کہ اس ملک میں جو ہے وہ میں صحافیوں پہ پریشان ہو جاتا ہوں کہ وہ ایسے لفظ استعمال کرتے ہیں اخبار میں کہ میں حیران ہو جاتا ہوں کہ ایک اخبار میں ہم چھترول کا لفظ کیسے استعمال کر سکتے ہیں. دی ویری ورڈ از ڈیروگیٹری, ہیومیلیٹنگ, اینڈ جو انسانی احترام اور تقریم کے منافی لفظ ہے.
میں یہ سمجھتی ہوں کہ جیسے بہت زیادہ تشدد دیکھنے کے بعد آدمی بے حس ہو جاتا ہے نا, اس طرح کے الفاظ نے بھی ہمیں بے حس کر دیا اور ہمیں سمجھ ہی نہیں آتا کہ یہ لفظ کتنا ظالمانہ ہے. لیکن آپ نے جو بات کہی کہ قوانین موجود ہیں, تو اشرف محمود صاحب آپ 20 سال سے وابستہ ہیں, میں آپ سے یہ پوچھوں گی کہ یہ جو اب سوشل میڈیا ایکٹیو ہے اس کی وجہ سے ہمیں یہ اتنے کیسز سامنے نظر آنے لگے ہیں یا یہ ظلم ہمیشہ سے بچوں پہ ہو رہا تھا اسی طرح؟
اس کیس کی ہم پرٹیکولرلی اگر بات کریں تو ٹھیک ہے, وجاہت صاحب اس حد تک تو صحیح کہہ رہے ہیں کہ اس بچی پہ تشدد ہوا, اس کا قتل ہے اور ظاہر ہے اس کے حوالے سے تو قوانین ہیں. لیکن بچوں کو گھروں میں ملازم رکھنا ہے, اس پہ پنجاب میں یہ ڈومیسٹک ورکرز ایکٹ موجود ہے, لیکن باقی صوبوں میں یا اسلام آباد کیپیٹل ٹیریٹری میں اس کے حوالے سے کوئی قوانین ابھی نہیں ہے. اور اسلام آباد میں قومی اسمبلی میں ایک بل پرائیویٹ ممبرز بل کے طور پہ جو مہناز اکبر عزیز پی ایم ایل این کی ایک ایم این اے ہیں, انہوں نے ڈومیسٹک ورکرز بل ایک اسمبلی میں پیش کیا تھا پچھلے سال, لیکن اس پہ بھی کوئی پیش رفت نہیں ہو سکی. بچوں کے حوالے سے جو قوانین ہیں جس طرح پنجاب میں ریسٹرکشن آف آن امپلائمنٹ آف چلڈرن ایکٹ 2015 کا ہے, پختونخوا میں 2014 کا ہے, اور اسی طرح سندھ میں 2017 کا ہے یہ قانون, اور ان قوانین میں پھر شیڈیول آف بینڈ اکوپیشنز ہیں, اس میں وہ پیشے یہ شعبے دیے گئے ہیں کہ جس میں آپ بچوں کو نہیں رکھ سکتے ہیں کام پہ. ان شعبوں میں یا وہ جو لسٹیں ہیں شیڈیولز جو ان قوانین کے ہیں اس میں چائلڈ ڈومیسٹک لیبر نہیں ہے, تو اس وجہ سے لیگلی اس طرح سے اس پہ پابندی نہیں ہے. باقی ہم وہ کر سکتے ہیں کہ مثلا پاکستان میں آئین کے آرٹیکل 25A کے تحت تعلیم جو ہے وہ ہر 5 سے لے کے 16 سال تک کے بچے اور بچی کا بنیادی حق ہے, تو یہ اس سے بھی متصادم ہے کہ اگر کوئی بچہ جو ہے 5 سے 16 کے درمیان ہے اور وہ سکول نہیں جا رہے ہیں اور کسی کے گھر میں کام کر رہے ہیں تو وہ تو آئین سے ہی متصادم ہے, لیکن اس لحاظ سے قانون سازی جو ہے وہ نہیں کی گئی. ایک بات ہمیشہ کہی جاتی ہے جب آپ بات کریں ارباب اختیار سے تو وہ یہ کہتے ہیں کہ جی پولیسنگ اس کا حل نہیں ہے, آپ گھروں کے انسپیکشنز کیسے کریں گے, آپ لوگوں کے گھروں میں جائیں گے. ہمارا پوائنٹ ہمیشہ یہ ہوتا ہے کہ ایک چیز پہ پابندی ہو, کیونکہ انسپیکشنز تو جو باقی بھی لیبر کے شعبے ہیں اس میں بھی بہت پور ہے اور وہاں پہ بھی وائلیشنز نہ صرف بچوں کے حوالے سے ہوتی ہیں بلکہ عام طور پر بھی لیبر رائٹس کا ہمیں پتہ ہے کہ پاکستان میں کیا حالات ہیں اور ادھر جو ہے قوانین پر عمل درآمد کس حد تک ہوتا ہے, ایون منیمم ویج لاز اور اس طرح کی چیزوں کے کیا حالات. لیکن ایک اخلاقی وہ ہوتا ہے کہ اگر بچوں کی مشقت پہ گھروں میں بچوں کو رکھنے پہ پابندی ہوگی ملازم کے طور پہ, تو بہت سارے لوگ جو ہیں وہ پھر شاید جو ہے اس حوالے سے سوچیں اور ایسا نہ کریں. اور ہم نے یہ بھی تجاویز حکومت کو دی کہ آپ یہ تو کر سکتے ہیں نا کہ آپ اس سے چلیں شروع کر لیں, ایک نوٹیفیکیشن کر لیں کہ جی سپریم کورٹ کے جج صاحبان, سرکاری افسران, پارلیمنٹیرینز, یہ لوگ جو ہیں انیشیلی اس سے شروع کر لیں کہ یہ اپنے گھروں میں بچہ ملازم نہیں رکھیں گے. اور یہ ہوا ہے اور ملکوں میں ہوا ہے لیکن بات اس پہ نہیں ہوتی ہے. اور اس کی وجہ یہی ہے کہ جیسے وجاہت صاحب نے ذکر کیا کہ یہ ہمارے معاشرتی رویوں میں ہے اور بہت سارے لوگ جو ہیں ان کے گھروں میں بچے کام کر رہے ہوتے ہیں, پارلیمنٹیرینز اور ججز اور بیوروکریٹس. اسلام آباد میں ایک وقت پہ سوسائٹی برائے تحفظ حقوق اسپارک نامی ایک تنظیم نے ایک سروے ہم نے 2004 میں کیا تھا, چاروں پروونشل ہیڈ کوارٹرز اور اسلام آباد, ہر پانچویں گھر میں جو ہے ایک بچہ ملازم موجود تھا.
اور سدر ہمایوں آپ سے میں پوچھوں گی, اس میں کچھ تفصیل تو ہمیں ارشد محمود صاحب نے بتائی, لیکن اب آپ مجھے یہ بتائیے کہ بچوں کے کام کا جہاں تک تعلق ہے, ایک تو اس کے خلاف قانون لیبر لا جو ہے اس پہ نہیں اپلائی ہوتا, لیکن دوسری بات یہ بھی ہے کہ والدین جو ہیں ان کو کس حد تک جواب دار ٹھہرایا گیا ہے اس معاملے میں. پولیسنگ صحیح ہے گھر گھر میں نہیں ہو سکتی, لیکن والدین کو بھی تو ذمہ دار بنایا جا سکتا ہے کہ وہ ایسا نہ کریں, اس کے لیے سزا ہو.
ڈومیسٹک ورکرز بل 2018 جو ہے اس نے باقاعدہ طور پہ اس کو کرمنلائز کیا ہے, ٹھیک ہے, اور اس میں خاص طور پہ یہ کہا گیا ہے کہ جو 8 گھنٹے کا کام کرنے کی مدت ہے اس کو مینڈیٹری کیا جائے, ٹھیک ہے, اور اس کے ساتھ ساتھ جو ہے وہ ڈگنیفائیڈ جو کام کرنے کی جگہ ہے وہ ہونی چاہیے. اس کے علاوہ 10 سک لیوز جو ہیں وہ پنجاب کے ڈومیسٹک ورکر بل 2018 میں کہا گیا ہے. قانون جو ہے وہ موجود ہے, اس کی امپلیمنٹیشن آپ کو پتا ہے کہ اس کے اندر ہمیشہ سکم رہ جاتا ہے اور وہ بہت حد تک رول آف بزنس ہوتے ہیں, ٹی او آرز ہوتے ہیں, متعلقہ افسران کی تعیناتی ہوتی ہے, بجٹ کی ایلوکیشن ہوتی ہے, تو یہ چیزیں جو ہیں رہ جاتی ہیں. جہاں تک وہ امپلائر ہے جس نے کہ گھر میں بچہ کام کر رہا ہے, اس کے حوالے سے میں یہ توجہ دلانا چاہوں گی کہ ڈینائل ہے سوسائٹی کے اندر. سب کو ایسا لگتا ہے کہ ہم وہ نہیں ہیں جو کہ کم عمر بچے کو ہم نے گھر میں رکھا ہوا ہے, اور اس کو میں نے خود بھی دیکھا ہے کہ لوگ جو ہیں وہ عموماً یہ کہیں گے نہیں نہیں یہ ہے تو 18 کی لگتی 12 کی ہے, تو اس طرح کی جو ہے وہ باتیں کر رہے ہوتے ہیں. تو اس وجہ سے یہ ایک واضح ڈینائل انسینسیٹیوٹی ہے. دوسرا امپیونٹی کا جیسے محترم دونوں اور جو گیسٹ ہیں انہوں نے ذکر کیا, وہ بہت جسے کہنا چاہیے کہ ڈیپ روٹیڈ ہے, پاور ڈائنامکس ہے. لوگ جو ہے وہ آپ یہ دیکھیں کہ اس کو تشہیر کرنے کے لیے یا آپ کے پروگرام کے توسط سے اس کے اوپر اویئرنیس پھیلانے کے لیے آپ یہ دیکھیں کہ بچہ وہ ورکر ہے جو کسی کے گھر میں موجود ہے ایک اپنے سے چھوٹے بچے کو سنبھالنے کے لیے, ٹھیک ہے, اور بڑے لوگوں کے بڑے بڑے کپڑے, بڑے بڑی قمیضیں استری کرنے کے لیے, وہ سبزیاں جو کہ اس کے ہاتھ میں پوری نہیں آتی ہیں وہ ان سبزیوں کو کاٹ رہا ہوتا ہے, وہ چھریاں اس نے پکڑی ہوئی ہیں جو اس کے جو عام بچے کے لیے ہیزرڈ چیزیں ہیں وہ ان کو استعمال نہیں کرنا چاہیے, وہ ان لیکوڈ سے واش رومز دھو رہا ہوتا ہے جو اس کے اپنی صحت کے لیے بہت جو ہے وہ مضر ہے اور اس کی صحت کے لیے خطرہ ہے. بچہ بچے کو کھیلنے کے لیے اس کے مہنگی دکانوں پہ ٹوئز لینے جاتا ہے, تو آپ یہ دیکھیں کہ یہ وہ بچہ ہے جو کہ جب سب سو جاتے ہیں تو پھر وہ سوتا ہے, اور جب سب کے جاگنے کا ٹائم ہوتا ہے تو اس سے پہلے وہ اٹھا ہوتا ہے. تو یہ وہ ڈینائل ہے جس کی طرف آپ کے سوال کی طرف ایک تھا کہ وہ کس طرح اپنے آپ کو کر سکتے ہیں, تو ان کو خود اپنے آپ کو کٹہرے میں لانا ہوگا.
سدرا میں تو یہ دیکھتی ہوں کہ کسی آپ جائیں ہوٹل میں کھانا کھانے کے لیے تو بیچاری چھوٹی سی ایک بچی بیٹھی ہوئی چھوٹے بچوں کو سنبھال رہی ہوتی ہے اور پورا گھر کھانا کھا رہا ہوتا ہے, وہ اس بچی کو کھانا بھی نہیں کھلاتے کہ وہ جو بچی ایک بیٹھی ہے ساتھ آئی ہے.
ٹوائے شاپ میں مجھے اتفاق ہوا اور ایک کوئی 5-7 سال کی بچی تھی, اس छोटा बच्चा उठाया हुआ और वो पश्तो स्पीकिंग थी, और उससे मैंने सिर्फ प्यार से मैंने उससे तासे संगे उससे पश्तो में बात की, तो उसके चेहरे पे जो खुशी थी वो नाकाबले बयान है। और वो उन बच्चों के टॉयज लेने आई थी जो कि उससे उसको भी खेलना चाहिए, लेकिन वो मामूर थी इस बात पे कि वो छोटे बच्चों को एक तो बेबी सिटिंग करेगी। और हमें बहुत खुशी होती है अपने से जो पावरलेस है उससे मेहनत लेके काम लेके उसको एक्सप्लॉइट करके, तो जो सोसाइटी में इम्प्यूनिटी है और जो लेवल ऑफ एक्सप्लॉयटेशन है वो जोहरा केस से जो है वो बार बार निकल के सामने आ रहा है।
और मैं वजह साहब आपको याद दिलाऊंगी कि अभी इसे पहले जो तैयबा का केस था उसमें तो एक जज साहब और उनकी बेगम मुलविस थे, खैर उन्हें 3 साल की सज़ा भी हुई, लेकिन मेरा ख्याल है कि अगर इतना शोर ना मचता है इसमें एक हद तक मीडिया को भी जाता है इसका क्रेडिट, तो आपको क्या लगता है कि ये अगर अब हमाल की तरफ जाए तो 10 साल से भी कम उम्र के बच्चे इनको तो किसी कानून के तहत भी काम करने की इजाज़त नहीं होनी चाहिए।
अल्लाह करे कि आपकी आवाज़ में इतना असर हो कि मीडिया को इतना संजीदगी से लिया जाए। फिलहाल तो आंधी ग्राउंड बात की है कि अब जो है वो सहाफत को मुल्क दुश्मन साबित करने निकले हैं, इसमें सहाफी जो है वो एक गाली बन जाएगा, सहाफी जो है ब्लैकमेलर लफाफा पता नहीं क्या क्या कुछ उसके बारे में कहा जाएगा। 2010 में एक बच्ची छोटी इसी तरह से तशद्दुद का शिकार होके मौत में मुंह में चली गई, उसका नाम शाजिया था और लाहौर के एक वकील साहब के घर में वो मुलाजमा के तौर पे काम करती थी। इट वॉज 2010 एंड आई रिकॉल कि जब उस पे मामला उठाया गया तो लाहौर के वकील अपने प्रोफेशनल रोब्स में अपने काले कोटों के साथ सड़क पे आ गए और उसके साथ वो तशरीफ लाते थे अदालत में एक पूरा जुलूस बन के उन वकील साहब के, और उनके साथ कुछ नहीं हो सका। मैं दोबारा आपसे करता हूँ कि मेरी राय में कानून बहुत जरूरी है क्योंकि वो एक फॉल्ट लाइन मुतय्यन करते हैं मुआशरे में। बिल्कुल सही बात है, हमारे जैसे मुआशरे में जरा कानून की इम्प्लीमेंटेशन, जैसे मोहतरमा ने भी बात की और अरशद साहब, मैं जानता हूँ 94-95 से, तो मैं जानता हूँ कि अरशद साहब जो वो बच्चों के हकों के बारे में पैशनेटली मुख्तलिफ जगहों पर मुख्तलिफ प्लेटफॉर्म पे काम करते रहे हैं। इसको मालूम होना चाहिए कि हम जिस घर में मुलाकात के लिए गए हैं अगर एक बच्चा जो है वो मेरे लिए चाय लेके आता है तो आई मस्ट क्वेश्चन। शेमिंग जो है वो शायद लॉ से ज्यादा इफेक्टिव हो सके कि लोगों को इस पे, अगर उन लोगों को इन बातों पे बहुत शर्म आती है, जो शर्म वाली बातें नहीं है, तो उन्हें वाकई काबिल शर्म बातों पर भी जो है वो उन्हें उनको छुपाना चाहिए, उन्हें जो है वो उन्हें ये एहसास होना चाहिए कि इट इज समथिंग विच इज नॉट गुड, ये लेजिटिमेट जायज बात नहीं है। हमारे मुआशरे में मैं दोबारा से अर्ज किए दे रहा हूँ कि जो जितने ताकतवर लोग हैं वो या तो जब हम इन मौजूदात पे बात करते हैं तो मैं बता देता हूँ आपसे वो क्या कहेंगे, वो ये कहेंगे वो जो बच्चे इतने गरीब माँ बाप के हैं वो गरीब माँ बाप पाल नहीं सकते, उनको रोटी तो कम अज कम मिल रही है ना, तो गरीब माँ बाप को इतने बच्चे पैदा करने का किसने कहा था। ये उसी उन माँ बाप ने ये बच्चे इसलिए पैदा किए हैं कि 1952 ऑनवर्ड इस मुल्क में मुल्ला साहब जो है वो लोगों को ये बताते हैं कि जो दुनिया में एक मुंह लेके आता है वो दो हाथ भी लेके आता है। हमने बस कंट्रोल को, फैमिली प्लानिंग को बर्बाद करके रख दिया इस मुल्क में। 3.5 करोड़ की आबादी को, 3.40 करोड़ की आबादी को हम 22 करोड़ पे ले गए हैं, तो कोई इसके लिए जिम्मेदार है ना जब वो पीछे जाती है ये सारी बातें। दूसरी बात यह है कि जब हम बात करते हैं आप मईशत को जो है वो मफरूज करना चाहते हैं, माफ कीजिएगा, मईशत क्या एक्सप्लॉयटेशन पे मजबूत होती है? ये तो बहुत साउथ अमेरिका और नॉर्थ अमेरिका की खाना जंगी वाला क्वेश्चन है कि साउथ की जो मईशत है जी वो गुलामों पे चलती है तो उसकी इजाजत होनी चाहिए। तीसरी बात अब ये आ गई है और वो मैं यूनिवर्सिटी के छात्रा से सुनता हूँ कि जब हम किसी गलती की पॉइंट आउट करते हैं तो हमसे कहा जाता है आप हमारे मुल्क का इमेज खराब कर रहे हैं। सरकार आप अपने मुल्क का चेहरा ठीक कीजिए ना, इमेज खुद ही ठीक हो जाए। हमारे मुल्क में तो पाकिस्तान के मैं खास कॉन्टेक्स्ट में ये अर्ज कर रहा हूँ कि हमारे यहाँ तो ये बातें जो है वो जानबूझ के एक खास नैरेटिव है पॉलिटिकल, उसे उछालने के लिए, जो ह्यूमन राइट्स की बात करता है वो मगरिब का एजेंट है। फिर हम पाकिस्तान में बैठे हुए हमें हिंदुस्तान में होने वाली जो मुसलमानों के साथ नाइंसाफी है वो बड़ी अच्छी समझ आ रही है, जो चाइना में हो रही है सिंकियांग के मुसलमानों के साथ उस पर बात नहीं कर रहा, उनका इस्लाम कोई डिफरेंट तरह का है, नाइंसाफी मुसलमान के साथ हो रही या किसी के साथ हो, उस पर उसको पॉइंट आउट करना है। हमें ये कहा जाएगा कि आप चीन के बारे में बात करके या चीन के मुसलमानों के बारे में बात करके आप पाकिस्तान के ताल्लुक اوقات خراب کرنا چاہتے ہیں. پھر ہم کیا کریں بھائی؟
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر.
ارشد محمود صاحب سے میں یہاں کہوں گی کہ امپیونٹی کی بھی بات ہوئی, آپ نے بھی کی, سدرا نے بھی کی اور وجاہ صاحب نے تو آغازی سے کیا تھا. مجھے تھوڑا سا ایسا لگتا ہے کہ اس میں بہت حد تک ذمہ داری صرف غربت ہم نہیں کہہ سکتے کہ ماں باپ غربت کی وجہ سے بھیجتے ہیں, کیونکہ میں دیکھتی ہوں کہ گھر میں ہر آدمی کام کر رہا ہے, 8-7 بچے ہیں اور جو بچہ بھی کام کرنے کے قابل ہے اسے کہیں نہ کہیں لگا دیا, اور بیوی بھی کام کر رہی ہے اور شوہر کئی جگہ وہ کام ہی نہیں کرتے, ان کا کام یہی ہے کہ بچے کی جا کے تنخواہ لانا. اس میں کیا ایسا نہیں ہونا چاہیے کہ کوئی ایسا قانون بننا چاہیے ماں باپ کے لیے بھی کہ اگر وہ اپنے انڈر ایج بچے کو, 10 سال سے چھوٹا بچہ تو کسی قانون میں بھی اجازت نہیں ہے اس کے کام کرنے کی, جو پاکستان میں بیشتر بچے گھروں میں اسی عمر کے کام کرتے ہیں, تو آپ لوگوں نے اس پہ کبھی زور دیا؟
دیکھیے جی, اس کے یہ بھی ایک جو آپ نے پوائنٹ اٹھایا ہے بڑا امپورٹنٹ ہے, لیکن اس کے ساتھ ساتھ اور بھی اس کے بڑے امپورٹنٹ آسپیکٹس ہیں کہ یہ ایک آرگنائز طریقے سے ہو رہا ہے کہ کوئی اتنا سمپل ہے کہ بس کوئی والدین لے کے چلے جاتے ہیں اور کسی کے گھر میں بچے کام کر رہے ہیں. آرگنائز گینگس ہیں اور پورے ریکٹس ہیں جو بچوں کو لے کے آتے ہیں. سٹارٹ میں آپ نے ایک ذکر کیمل جاکیز کا کیا تھا, وہ بچے آپ کو یاد ہوں گے کہ زیادہ تر رحیم یار خان.
جی ہاں جی ہاں بالکل.
اس پہ بھی جب میں نے یہ شازیہ مسیح کے کیس کا ذکر کیا وجاہت صاحب نے, میں نے اسی کیس کے بعد سے ذرا اس کا ڈیٹا ایک اکٹھا کرنا شروع کیا تھا. اس وقت میں اسپارک کے ساتھ کام کر رہا تھا اور ہم دیکھ رہے تھے, اخباروں کو مانیٹر کر رہے تھے, میڈیا پہ جو رپورٹ ہو رہا تھا, اور 2010 شازیہ مسیح کے کیس کے بعد سے لے کے 2014 تک جو ہے میں نے اس کو بڑا ریگولرلی مانیٹر کیا, اور تقریباً 100 کے قریب کیسز جو ہے وہ میڈیا میں رپورٹ ہوئے ہیں جس میں کوئی 40 کے قریب اموات تھی. یہ کسی اور سیکٹر سے رپورٹ نہیں ہوئی ہیں کہ اتنے بڑے تعداد میں بچوں کی تشدد کی وجہ سے کسی کے گھر میں کام کرتے ہوئے ان کی موت جو ہے وہ واقعہ ہوئی ہو. اس میں بہت سارے ہم نے یہ ٹرینڈز بھی چلائے, جسٹس فار رابعہ اور جسٹس فار جمیل اور جسٹس فار شہزاد اور جسٹس فار بہت طیبہ, یہ چلتا رہتا ہے ہر کچھ عرصے بعد اور پھر ہم بھول جاتے ہیں کیونکہ ہم بھی آج کل اس وہ بریکنگ نیوز کا ایک چکر ہے, اس طرح کے معاملات آتے ہیں لیکن اس کا کوئی اس طرح سے سلوشن کی طرف نہیں جاتے ہیں. تو میں ایک بچی اسلام آباد میں جو ہے اس بحریہ ٹاؤن میں ایک صاحب کے گھر کام کر رہی تھی اور اپنی ماہانہ تنخواہ مانگنے پہ 3 مہینے کے بعد رمضان کے مہینے میں کہ جی عید ہے اور مجھے اپنے گھر پیسے بھیجنے ہیں, اس نے تنخواہ مانگی تو اس کو گھر کے اوپر کی کھڑکی سے نیچے پھینک دیا گیا, اس کی ریڑھ کی ہڈی جو ہے وہ ڈیمیج ہو گئی. شی واز ان پمس. تو ہم چلے گئے ان کے پاس تو پتا کیا تو وہ رحیم یار خان سے تھی. ایک اور کیس ہوا, پتا کیا تو وہ بچی رحیم یار خان سے تھی. تو یہ بھی ہے کہ بہت سارے ایسے پاکٹس بھی ہیں اور گینگس ہیں جو کہ بچوں کو وہاں سے لے کے آتے ہیں. اسلام آباد میں اور بڑے شہروں میں ایسے لوگ ہیں جن کو آپ پیسے دیتے ہیں, کمیشن دیتے ہیں کہ وہ آپ کے پاس بچہ لے کے آئے اور آپ امپلائی کریں. تو انٹرنل ٹریفکنگ بھی ہے جو آپ اشارہ کر رہی ہیں, والدین کا بھی اس میں وہ ہے. یہ تمام آسپیکٹس کو دیکھ کے جو ہے اس پہ ذرا اس کو سیریس لینا چاہیے اور اس پہ کام کرنے کی ضرورت ہے کہ کس طرح سے بچوں کی جو اس ایکسپلائٹیشن ہے اس کو ہم روک سکتے ہیں اور بچوں کی تحفظ کو انشور کر سکتے ہیں.
میں سدرا آپ کو ایک چھوٹا سا واقعہ بہت کوئکلی بتانا چاہوں گی کہ جیسے کہ ابھی ارشد محمود صاحب نے کہا بالکل صحیح ہے, یہ گینگ ہے اور یہ جو کیمل جاکیز والا ہے اس میں تو ڈیفینیٹلی اس میں میں نے کافی پروگرامس کیے تھے, مگر مجھے بڑی حیرت ہوئی. ایک چھوٹا سا بچہ تھا, میرے خیال سے 6 سال کا تھا وہ بچہ, اس سے میں نے بات کی تھی. اس زمانے میں پنجاب گورنمنٹ کچھ بچوں کو لائی تھی اور یہاں پہ کسی جگہ پر لاہور میں رکھا ہوا تھا. تو اس بچے نے مجھے بتایا کہ اس کو کرنٹ لگاتے تھے وہاں پر اور کھانا نہیں کھانے دیتے تھے تاکہ اس کا وزن نہ بڑھ جائے. تو میں سمجھی کہ شاید اس بچے کے ماں باپ کو اس کا علم نہیں ہوگا, تو میں نے اسے پوچھا کہ کیا تمہاری کبھی تمہاری امی یا ابو تمہارے پاس آئے ملنے؟ کہلے ہاں میری امی ہر مہینے آتی تھی ملنے کے لیے. تو پھر ہم کس طرح ماں باپ کو بری الذمہ قرار دے سکتے ہیں؟ کون ماں باپ ہیں جو اپنے بچے پہ ایسا ظلم کا سن کے پھر اس کو چھوڑ دیں گے وہاں پر؟
میں ये कहना चाह रही हूँ कि देखिए जो एक्सप्लॉयटेशन है, एक्सप्लॉयटेशन और पॉवर्टी, इसको हम जस्टिफाई नहीं कर सकते। जहां तक गुर्बत के किसी साइकिल में फंसने की बात है लोगों की, कि वो किस तरह से गुर्बत में का शिकार होते हैं, और इसको हमें यूं देखना पड़ेगा कि जो अर्बन पॉवर्टी है उसके हवाले से हमें अलग अदाद शुमार और उसके जो उसकी रूट कॉजेज है उसको आइडेंटिफाई करना होगा, और जो रूरल पॉवर्टी है और वो शहरों की तरफ जब रुख करते हैं तो वो अपना मवाजना जब करते हैं तो उस वक्त इस गुर्बत के हवाले से जो हम वालदैन को अगर ये कहें कि जो अपने बच्चों को किसी के पास कुछ मुद्दत के लिए छोड़ आते हैं, ये मॉडर्न स्लेवरी है, ठीक है। और मॉडर्न स्लेवरी जो है इसके बारे में हुकूमत को इंतहाई हंगामी बुनियादों पर तशहीरी मुहिम चलानी चाहिए, ठीक है। क्योंकि देखिए अगर हम कोई रियासत का चेहरा किसी तरह से मस्क कर रहे हैं या कोई हाईलाइट कर रहे हैं तो मकसद ही ये है कि उसके साथ साथ तशहीरी मुहिम जो है उसका आगाज किया जाए। साहिल जो है वो अपनी जो कम्युनिटी के साथ जब मीटअप्स करता है, कम्युनिटी में हमारे चारों सूबों में हमारे कम्युनिटी सेंटर्स हैं और हम अपनी कम्युनिटीज के पास जाते हैं तो हम उनके साथ जो है वो चाइल्ड लेबर पर वाज़ेह गुफ्तगू करते हैं, हम उसके ऊपर उनको पपेट शो जो है वो दिखा रहे होते हैं, हम पीस बिल्डिंग पर भी बात कर रहे हैं उनके साथ ताकि उनको ये पता चले कि एक घर में अगर सुकून नहीं है, अमन नहीं है तो किस तरह उसका रिपल इफेक्ट जो है वो कितना ज्यादा जहरीले अंदाज से किसी एक फैमिली के ऊपर असर अंदाज हो रहा होता है। तो ये कुछ तरीके होंगे जिसके लिए हमें तशहीर और मुहिम जो है उसको ड्रॉ करना पड़ेगा, और मेरा ख्याल है कि इसमें वो वसाइल और वो जो तरीके है जिसमें के रेडियो हो सकता है, वॉइस नोट्स हो सकते हैं व्हाट्सएप के जरिए और कुछ पिक्चर के थ्रू जो है वो बात की जाए तो फिर वालिदैन के अंदर रियलाइजेशन आएगी। क्योंकि देखिए इसमें मोरल और एथिकल वैल्यूज जो है वो किसी सोसाइटी की वो भी बहुत काउंट करती है कि वो अपने आप या बच्चों को ट्रीट करने का उनका लेवल क्या है। तो हम तो अपने बच्चे को बुलाते ही कैसे हैं, ओए बेवकूफ, बदतमीज, ओए तुम्हें अकल नहीं है, तो हम तो अपने बच्चों को बुला भी ऐसे ही रहे होते हैं। तो हमें अब कोई फर्क इतना पड़ नहीं रहा कि हम उसको किसी के घर छोड़ आए और वो उसको इस्त्री लगा दें या वो उसे खाने को ना दे, तो हमारी ट्रीटमेंट जो है वो ही काफी भयानक है।
तो मैं आपको बता दूं कि ज़रार खोड़ो भी हमारे साथ हैं और ऐसे इश्यूज पर इनका अपना ऑनलाइन शो है जिसमें ये बहुत ज़्यादा बात करते हैं, और अभी जोहरा का जो केस था इस पर तो इन्होंने उसी दिन एक डिस्कशन कराया था। तो ज़रार हमारे साथ अरशद महमूद साहब हैं, वजाहत मसूद साहब हैं और सिद्रा हमायन साहब हैं। तो आप थोड़ा सा, आपने अब तक जो कुछ बात की है लोगों से, कुछ आप हमें एक खुलासा बताइए कि क्या आपको नज़र आया मसला, दरअसल जड़ें कहाँ हैं इसकी?
जड़े तो बहुत जड़े हैं। एक तो मेन तो बात है वो है चाइल्ड लेबर की, ठीक है। फिर मसला ये है कि आपके जो कवानीन है उनमें बहुत लूप होल्स हैं। लेकिन अगर मेरे से आप पूछें कि असल जड़ क्या है, वो ये है कि समाज में, हमारी सोसाइटी में इसको बुरा ही नहीं समझा जाता। मैं बात कर रहा हूँ कि जो हमारे यहाँ रिवाज है कि कम उम्र के बच्चों घरेलू मुलाजिम रखना, इनफैक्ट अगर आप लोगों से बात करें जो कहेंगे कोई बहुत एक एहसान कर रहे हैं, अगर हम ना होते तो ये बच्चे भूखे होते या किसी और काम पे इनके वालदैन ने इनको लगा लिया होता, तो उल्टा अपने आप को विक्टिमाइजेशन नहीं समझते, वो तो अपने आप को हीरो समझते हैं क्योंकि आपके कवानीन एज सच इसमें नहीं है और इतना इंटरेस्ट नहीं होता। आम कौन किसी को रोक सकता है कि अपने घर की चार दीवारी के साथ वो इन बच्चों के साथ जो भी सलूक करें। जो भी केसेस हमारे सामने आए हैं और जो केसेस प्रोसिक्यूट हुए हैं, जिससे भी प्रोसिक्यूट हुए हैं, वो सिर्फ उस वक्त हमारे सामने आए हैं जब किसी पड़ोसी ने या किसी जानने वाले ने कंप्लेंट की हो, जब उन्होंने देखा हो कि यार मेरे आसपास, मेरे पड़ोस में या शायद मेरे घर में इस तरह की कोई सूरत हाल मेरे सामने है। तो ये भी आप देख रही है कि किस लेवल तक ये बात फैल जाती है। फिर कि इंडिविजुअल एफर्ट की वजह से अगर कोई केस प्रोसिक्यूट होता है तो वो सिर्फ इंडिविजुअल एफर्ट की वजह से प्रोसिक्यूट होता है। तो जब ہم بطور ایک پوری سماج کے اب اپنا رویہ نہیں تبدیل کریں گے تو اس طرح کیسز آتے جائیں گے.
وجاہ صاحب, کون سے اقدامات ہیں جو کرنے چاہیے جن کا آپ کے خیال میں ایک مؤثر, خاص طور پہ جو سول سوسائٹی ہے اس پر اثر ہوگا؟
دیکھیے شہناز, معاملہ ہمارے ملک میں اتنا سادہ نہیں ہے کہ ہم کسی ایک ایشو کو الگ کر کے کہیں کہ یہ معاملہ باقی کانٹیکٹ سے کاٹ کے جو ہے وہ درست کیا جا سکتا ہے. آپ نے ابھی جو استعمال کیا سول سوسائٹی, کوئی 30-32 برس سے میں اس کا حصہ ہوں. میں سمجھتا ہوں کہ ہر وہ شہری جو اپنے ملک کی بہتری سوچتا ہے اسے سول سوسائٹی کا حصہ ہونا چاہیے. سول سوسائٹی ہے کیا؟ آل دیٹ از ناٹ اسٹیٹ. تو میں نے ابھی آپ سے پہلے عرض کی کہ سیاست کو, صحافت کو ڈیمونائز کیا جا رہا ہے اس ملک میں. تو بڑی پرانی ایفرٹ چلی آ رہی ہے کہ جو سول سوسائٹی ہے اس کو بھی ڈیمونائز کرنا ہے. سول سوسائٹی جو ہے وہ ہماری اقدار بدلنا چاہتی ہے. کیا ہے بھیا ہماری اقدار؟ ہماری اقدار یہ ہے کہ کمزور پہ تشدد کرو, اس کو دباؤ, اس کو. اور جب ہم یہ کہہ رہے ہوں کہ بھائی یہ اس عمر کے بچے بچیوں کی شادی نہیں کرنی چاہیے, مائنر میرج کی, یہ جو ہمارے ملک کے بانی تھے قائد اعظم محمد علی جناح, وہ 1929 میں یہ قانون انہوں نے پاس کروایا تھا. اس وقت بھی ان کی مخالفت کی گئی اور وہی لوگ جو ہے وہ آج بھی موجود ہیں. کیا ہمارے ملک کے ضمیر کی ذمہ داری جو ہے وہ ان سرکاری افسروں پہ آئے گی جو باصورت ریاست کے جو ہے وہ اہلکار ہیں, ان کا کام ہی جو ہے وہ ریاست کا دفاع کرنا ہے, یا جو اس کی کمیاں کوتاہیاں ہیں, اومیشنز ہیں, کمیشنز ہیں, ان پہ پردہ ڈالنا ہے؟ سول سوسائٹی کو میں اگین عرض کیے دے رہا ہوں کہ سوائے ان کے جو سروس ڈلیوری کا کام کرتے ہیں, جو فلنتھراپی کرتے ہیں, اور فلنتھراپی جو ہے پوری دنیا میں اسپیس پاکستان کے ایک بہت نیبولس جو ہے وہ ایریا بھی ہے, لیکن جو رائٹس کی بات کرنا ہے, جو قوانین کی بات کرنا ہے, وہ ہمارے ملک میں بہت مشکل بنا دیا گیا ہے. اور اس میں جو طاقتور لوگ ہیں وہ اس کا حصہ ہے. ابھی اکشر صاحب فرما رہے تھے, اور میں سمجھتا ہوں کہ وہ بجا طور پہ فرما رہے تھے اسلام آباد نے. اسلام آباد تو میرے بھائی پورے ملک کی جو جاگیرداری ہے, جو پورے ملک کے طاقت کے اقتدار کے وہ ہے مراکز ہیں, وہ ان کے یہاں سے جو جسم نکلتا ہے, جو اتر نکلتا ہے, وہ نکل کے اسلام آباد میں پہنچتا ہے.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
میں حیران ہوں کہ کس طرح سے ہم نے اس ملک میں جو غلط باتیں ہیں ان کا ایک جال بن دیا ہے, جس میں شہری جو ہے وہ بے بس ہو کے رہ گیا ہے. ایک مثال ہے, تو ہم کسی ایک ایشو کو اٹھاتے ہیں, آپ نے باقی ساری چیزیں روک کے صرف اسی پہ بات کیوں کیے جا رہے ہیں؟ بھائی کسی ایشو پہ تو بات کی جائے گی نا. میں دوبارہ عرض کیے دے رہا ہوں کہ اس کا تعلق جو ہے وہ ریاست کی اور شہریوں کی حساسیت سے ہے کہ وہ وائلنس کو, ایکسپلائٹیشن کو جہاں دیکھیں اس کو پوائنٹ آؤٹ کریں. قوانین اہم چیز ہیں, ہونے چاہیے, لیکن قانون کی امپلیمنٹیشن بھی تبھی ہو سکتی ہے اگر سوسائٹی جو ہے وہ نئی اقدار کو اپنانے پہ اور اپنے آپ کو اس سے بہتر شکل میں جس میں ہم آج ہیں لے جانے کے لیے تیار ہو. اگر ہم نے یہی کہے جانا ہے کہ پہلے چیزیں بہت اچھی تھی اب خراب ہو گئی ہیں, ارے بھائی پہلے بھی ایسی ہی تھی.
اب رپورٹ ہونے لگے ہیں تو ہمیں نظر میں آتی ہیں چیزیں تو ایسی ہی تھیں.
یہ ہم نے پتہ نہیں کس طرح کے جو ہے وہ ایک تلسماتی طوطا مینا کی کہانی گھڑی ہوئی ہے کہ پہلے سب کچھ بہت اچھا ہوتا تھا. ہمیں معلوم ہے ہم اسی ملک میں ہمارے ماں باپ بابا اجداد رہے ہیں, ہمیں معلوم ہے کہ غربت کے باعث اور دوسری چیزوں کے باعث ہم کس طرح سے جو ہے وہ کس سے چلے آ رہے ہیں.
ارشد محمود صاحب, یہی سوال جو پوچھا میں نے وزرائے صاحب سے وہی میں آپ سے کروں گی کہ اب اس کا حل کیا نظر آتا ہے؟
دیکھیں, ایک تو میرے خیال میں سب سے اہم بات یہ ہے, اگین یہ ٹھیک ہے کہ قوانین پر عمل درآمد نہیں ہوتا ہے, مسائل ہیں یہ وہ, لیکن ایک ولنگنس, جب آپ کوئی قانون سازی کرتے ہیں یا اس میں تو قانون سازی کی بھی اس طرح سے ضرورت نہیں ہے. جو چائلڈ لیبر کے قوانین موجود ہیں, اگر سب سے آسان طریقہ میں بتاؤں, مثلا فیڈرل لیول پہ ہے امپلائمنٹ آف چلڈرن ایکٹ 1991, اس کے بینڈ اکوپیشنز کے شیڈیول کے تحت چائلڈ ڈومیسٹک لیبر کو ایز اے بینڈ اکوپیشن نوٹیفائی کر دیں, ایک نوٹیفیکیشن. اسی طرح چاروں صوبوں میں قوانین موجود ہیں ایکسیپٹ بلوچستان میں, یہ ابھی 1991 1997 का लॉ एप्लीकेबल है, तो अगर यहाँ पे नोटिफिकेशन हो जाएगी वो वहां के लिए भी है। और तीनों सूबों में उसी तरह जो उनके सूबाई कानून है जो उसी कानून से निकले हैं उसके बैंड ऑक्यूपेशन के तहत अगर इसको नोटिफाई कर दिया जाए तो उसका फायदा ये होगा कि जो नेमिंग एंड शेमिंग की बात वजाहत साहब ने स्टार्ट में की थी उसमें भी आपको फिर एक होता है, लोगों को आप कह सकते हैं कि जी आप जो कर रहे हैं जज होते हुए या सरकारी अफसर होते हुए या पार्लियामेंटेरियन होते हुए या सहाफी होते हुए या किसी एनजीओ में काम करते हुए जो भी सिविल सोसाइटी, आप जो है आपने बच्चे को मुलाजिम रखा हुआ है, ये कानून की खिलाफ वर्जी है, इस चीज की खिलाफ वर्जी है, एक तो ये है। दूसरा फिर इसके अलावा भी बहुत सारी चीजें हैं, जैसे मैंने अर्ज किया कि मसलन आर्टिकल 25A 5 से 16 साल की उम्र तक के बच्चों के लिए तालीम जो है वो एक बुनियादी हक है, उस पर अमल दरामद कैसे के लिए क्या हो रहा है इस मुल्क के अंदर। वजाहत साहब ने पॉपुलेशन एक्सप्लोजन का जिक्र किया, उस हवाले से क्या हो रहा है, गरीब माँ बाप जो है अगर आप कहते जी बस बच्चे आप पैदा करते जाएं और अल्लाह जो है ना उसने रिज़्क का ठेका लिया हुआ है और हर घर में 10 और 12 बच्चे पैदा हो रहे हैं तो उन बच्चों का फिर मुस्तकबिल, रियासत तो वैसे ही उसने हाथ उठाए हुए हैं हर चीज से, तो यहाँ भी फिर वही हालात होंगे, फिर बच्चों की एक्सप्लॉयटेशन जो है ये जारी रहेगी। तो ये सारे मसाइल एक दूसरे से जुड़े हुए हैं, लेकिन मेरे ख्याल में यही है कि जी इसको बैन करना चाहिए कानूनी तौर पर, जो तालीम के हवाले से कवानीन है उन पर भी अमल दरामद होना चाहिए, जो लेबर लॉज है, इवन वालदेन जो काम कर रहे हैं अगर उनको मिनिमम वेज नहीं मिल रहा है, इस मुल्क में मिनिमम वेज की बात करें तो वो एक और बहुत लंबी कहानी है। तो ये सारे आपस में जुड़े हुए इश्यूज हैं, लेकिन इनको हल करने के लिए जो है स्टेप्स उठाने पड़ेंगे और कुछ नहीं हो रहा है। शाज़िया मसीह मेरे जहन में बार बार इसीलिए आती है कि जैसे मैंने आपसे जिक्र किया कि उसके बाद सैकड़ों केसेस रिपोर्ट हुए, 40 से लेके 45 जो है वो डेथ्स हैं बच्चों की, और वो सारी बच्चियां 4 साल 6 साल 10 साल 12 साल इसी तरह की एज की है, ज्यादातर लड़कियां हैं कुछ लड़के हैं, ये हो रहा है एक तसलसल।
तो ये कहाँ पे ज्यादातर वाकयात कहाँ के हैं, ये जो बच्चों की अमवात है कहाँ हुई ज्यादातर?
इसमें ज्यादातर जो ये केसेस रिपोर्ट हुए हैं ये अनफॉर्चुनेटली पंजाब से ज्यादा हुए हैं, लाहौर से बहुत सारे केसेस रिपोर्ट हुए हैं, फिर इस्लामाबाद से भी हुए हैं, सारे जो बड़े शहर हैं वहां से हुए हैं, लेकिन सबसे ज्यादा जो है वो लाहौर से हुए हैं। और इस्लामाबाद में भी जो अमवात हुई है या जो बच्चों पे तशद्दुद हुआ है उन केसेस को आप देखें तो वो बच्चे या रहीम यार खान से होंगे या सरगोधा से होंगे, किसी डिस्ट्रिक्ट में से पंजाब के होंगे। और इसमें इंटरनल ट्रैफिकिंग का भी एक बड़ा इम्पोर्टेंट आस्पेक्ट है कि जो लोग इसमें इन्वॉल्व हैं, जो बच्चों को इन शहरों से लेके आते हैं और कराची में, लाहौर में या इस्लामाबाद में लोगों के घरों में रखवाते हैं। और
आप मुझे बताइए कि एक तो ये कि ज़ाहिर आपका जो एनजीओ है बच्चों के लिए काम करता है, तो क्या कभी जो गवर्नमेंट के ऑफिशियल्स हैं कभी ये दिलचस्पी लेते हैं, कभी कोई मीटिंग्स आप लोगों के साथ करते हैं, आपकी जो कुछ आप लोग चीज़ें आपकी जो फाइंडिंग्स होती हैं कभी इस बारे में बात की जाती है कि उनका क्या हल हो सकता है?
ऐसा बिल्कुल ऐसा है कि हुकूमत की दिलचस्पी या हुकूमत जो है वो ये चाहती है कि ऐसे तरीके वजह किए जाएं या उनके साथ कोई ऐसी कंसल्टेशंस की जाएं, जॉइंट वेंचर्स किए जाएं जिसमें कि उनके साथ मिलके कम्युनिटी के लेवल तक ये तशहीर या बात या आगाही पहुंचाई जाए। तो साहिल इज क्वाइट फॉर्चुनेट इन दिस के ह्यूमन राइट मिनिस्ट्री हो या चाइल्ड राइट कमीशन हो, वो लोग कोशिश कर रहे होते हैं कि वो हमें ऑन बोर्ड लें और हम SDGs की जो इस वक्त कमेटी और उनके साथ जो एक कंसल्टेशन है वो भी साहिल का इस वक्त जो है वो उनसे मशावरत जारी है और वो हमें अपने साथ ऑन बोर्ड लेते हैं। मैं इसमें एक आपके तवज्जो दिलाना चाहूंगी कि हमें चीजों को सही नाम से देखना और समझना पड़ेगा कि डोमेस्टिक वर्कर की बात की जाए, डोमेस्टिक लेबर जो चाइल्ड लेबर है वो आपके कमर्शियल और आपकी फैक्ट्रीज और उस तरह के जैसे उन लेवल के ऊपर आती है।
तो इसकी वजाहत ही मैं आपसे चाहती हूँ कि
वर्कर्स की हम बात कर रहे हैं और जब चाइल्ड लेबर की हम बात करेंगे तो फिर चाइल्ड लेबर का जो कानून है उसकी तनाजुर में हमें देखना पड़ेगा। और अगर चाइल्ड इंस्पेक्शन ऑफिसर, ये लेबर ऑफिसर जो है वो घर घर में जाके कोई तलाशी लेने या मॉनिटरिंग करने का मजाज नहीं है, ठीक है, तो इस वजह से हम थोड़ा सा डेविएट हो जाएंगे अगर हम इसको चाइल्ड लेबर कहेंगे, तो हम इस वक्त जो है वो डोमेस्टिक वर्कर के हवाले से बात कर रहे हैं जो घरों में बच्चों को मुलाजमत पर रखा जाता है। और 2018 का लॉ है जी वो कहता है कि आपने 15 साल से कम उम्र बच्चे को जो है वो आप नहीं यहाँ पर जो है वो नहीं रख सकते, और अगर 12 साल से कम उम्र बच्चा है तो फिर उसके बाद पनिशमेंट जो है वो इसकी 10,000 से 50,000 तक की है, और उसको इसके अलावा प्रिजन सेंटेंस भी दिया जा सकता है अगर वो 12 साल से कम हो तो।
तो ये किसी एक सूबे का कानून है या पूरे पाकिस्तान में यही कानून है?
ये पंजाब की मैं बात कर रही हूँ, पंजाब में इस वक्त जो आपके क्योंकि जोहरा जो है वो पंजाब रावलपिंडी से क्योंकि उसका वाकया है और मैं उसी तनाजुर में ही पंजाब की हकूमत जो है उसके तरफ से तवज्जो दिलाने के लिए मैं चाहूंगी कि वो इसको देखें। कि और मुझे ऐसे लगता है कि मैं इसको लिंक करना चाहूंगी कि ड्यूरिंग पेंडेमिक जो है ये काम करने का ही टाइम है, यानी आप घर में बैठे कई मीटिंग्स कर सकते हैं, कानून पास किए जा सकते हैं, और इसमें काम से कोई नहीं रुक रहा। ठीक है, तो मेरा ख्याल है कि पेंडेमिक के इस तमाम अरसे को बच्चों की एक्सप्लॉयटेशन के हवाले से हमें मजीद फाल होके काम करना होगा, और लेजिस्लेटर्स को जो कि असेंबली हमारी पंजाब असेंबली है या सूबाई असेंबलियां उनके लोगों को ऑन बोर्ड लेकर इसके ऊपर पुश करना चाहिए सिविल सोसाइटी को कि वो इसके ऊपर मौसर कानून साजी या उससे मुतल्लिका जितने रूल्स ऑफ लॉ बनते हैं उनके ऊपर काम करें।
मैं जरा आप देर से आए तो चाहूंगी कि आप अब जरा कुछ तफसील से देखिए इस पे, जब ये वाकया रिपोर्ट हुआ तो इस पे ट्वीट सीन शहरी रहमान की भी थी और शीरी मजारी की भी थी और दोनों ने बड़े अफसोस का इजहार किया था। शहरी रहमान ने इरादा जाहिर किया था कि वो इस पर मज़ीद काम करेंगी, इस केस को आगे लेकर जाएंगी। तो क्या आपको लगता है कि जो कानून साज हैं वो दर हकीकत इसको याद रखेंगे और इस केस को आगे लेकर जाएंगे?
उनको याद दिलाना पड़ेगा बार बार,
फॉलो अप बहुत जरूरी है, फॉलो अप बहुत जरूरी है, और सिविल सोसाइटी इज क्वाइट रिच इन दिस कि हम उनको याद दहानियां करवाते रहते हैं, हम कोशिश करते रहते हैं कि कभी उनको जो है वो हंसी में मजाक में थोड़ा सा गुस्से से शिकवे से हम उनको ये एहसास दिलाते रहते हैं। और सबसे अच्छी बात यह है कि हम जिस जिस फोरम पे मौजूद हैं, अरशद साहब है, वजाहत साहब इतने जो है वो एडिटर है हम सब के और इस तरह से, तो हम जिस जिस कैपेसिटी में हैं हम कोशिश यही करते हैं कि अरबाब इख्तियार को ये याद दहानियां करवाते रहें कि एक साल गुजर गया जी, 10 साल गुजर गए जी, तो अब आप इस चीज की तरफ आए। मुझे तो ऐसे ही लगता है कि हम इन याद दहानियों में कभी हमने खुशहाली नहीं की।
जी मैं इसमें ऐड करना चाहूंगा कि बिल्कुल 100% बात सही है, आपको बार बार याद दिलवाना पड़ेगा। अच्छा ऐसा भी नहीं है कि कुछ नहीं होता, ये बात भी गलत है, क्योंकि अगर मैं सिर्फ आपको मिसाल दूं एसिड क्राइम्स की, ठीक है, एक जमाने में आपको याद होगा कि हर दिन हर दूसरे दिन कोई ना कोई एसिड थ्रोइंग का केस आपके सामने आता था, हम वो तस्वीरें भी देखते थे, अगेन शोर मचता था, आखिर बिल आखिर दिहाइयां लग गई, ठीक है, कोई एक दिन या एक ट्वीट की मार नहीं थी, ये दिहाइयां लग गई, लेकिन कानून साजी हुई, फिर उस कानून साजी के बायलॉज बने, फिर उन बायलॉज पर इम्प्लीमेंटेशन करवाई गई। और अगर आप आज की स्टेटिस्टिक्स देखें और आप 10 साल पहले की स्टेटिस्टिक्स देखें तो जमीन आसमान का फर्क है। मैं आपको जैनब का केस याद दिलवाता हूँ कसूर में। अब ये तो सिर्फ एक लड़की थी ना, उसी सीरीज ऑफ इवेंट्स में मेरा ख्याल है कि तकरीबन 8-9 लड़कियां इसी तरह मारी गई। उसके बाद बात हुई जी 12 और ये तो एक केस है जिसके बारे में हम जानते हैं, आपको पता है कि इतना हजारों केसेस है, वो एक अलग बात। फिर उसके बाद शोर उठा, बार बार शोर उठाया गया, हर साल शोर उठाया गया, जैनब अलर्ट बिल की बातें शुरू हुई, आखिरकार सालों के बाद कुछ हद तक वो चीज एक्टिवेट हो गई। आप बिल्कुल कह सकते हैं कि यार ये तो कोई बात नहीं हुई ना, कि एक इतना बड़ा सानिया होता है, एक इतना बड़ा लॉस होता है और आप सालों साल लगा देते हैं कानून साजी में। बिल्कुल द टर्न अराउंड टाइम नीड्स टू बी शॉर्टर, लेकिन हमारी क्या जिम्मेदारी है बतौर मीडिया, बतौर सिविल सोसाइटी, बतौर एक शहरी होने के नाते से हमारी जिम्मेदारी है कि हम शोर मचाते रहे, क्योंकि जो अरबाब है वो डिस्ट्रैक्ट हो जाते हैं, कल कोई पोलिटिकल स्कैंडल आ जाएगा या फिर कोई ऐसा कानून आ जाएगा कि जी पार्लियामेंटेरियन की तनख्वाह बढ़ाए, वो तो एक दिन में पास हो जाएगा। ये जो अवाम के जो कानून है जो हमारे लिए अहम है
उनके लिए हमें बहुत इरिटेटिंग होने की जरूरत हो जाती है कि बार बार आप चिल्लाते रहे, बार बार आप चिल्लाते रहे, उस हद तक कि लोग भी आपको कहने लग जाए कि यार बस बहुत हो गया, आप चुप रह जाए। और ये अक्सर होता है, हमेशा हमारे साथ यही होता है कि आप लोग तो हमेशा कंप्लेन ही कर रहे होते हैं, हमेशा नेगेटिव फैला रहे होते हैं।
मैं शहनाज इसमें ये कहना चाहूंगी कि अनफॉर्चुनेटली जब तक कोई बच्चा अपनी जिंदगी से हाथ नहीं धो देता तब तक ना तो ट्विटर पे ट्रेंड होता है और ना तब तक जो मेन स्ट्रीम मीडिया है वो उसको नहीं उठाता, क्योंकि जो है वो 84 अखबार का डेली मॉनिटरिंग कर रहा होता है और मेरे ही डिपार्टमेंट से मैं इसको लीड कर रही होती हूँ। तो हम तो रोज की बुनियाद पे बच्चों के साथ जुल्म भी देख रहे हैं, साथ साथ आठ आठ बच्चे डूब रहे हैं, बच्चे अंडर सुपरविजन है ही नहीं। और जब आप डोमेस्टिक वर्कर, चाइल्ड डोमेस्टिक वर्कर की बात करते हैं तो वो बच्चा तो बिल्कुल भी अंडर सुपरविजन नहीं होता, ठीक है। उसको आप जो आप ये समझ लें कि मैं एक इंतहाई अवामी और एक मिसाल दूं कि आप उसको कह देते हैं कढ़ाई का ये भरा हुआ तेल से भरी हुई कढ़ाई है, मेरे बच्चे के लिए जाके इसमें चिप्स तल दो, ठीक है। तो आप ये सोचें कि क्या हमें सूट करता है ये सब कुछ। तो हम तो इस हद तक जो है वो इन चीजों को समझते नहीं है।
वजह साहब मैं चाहूंगी कि कंक्लूड आप करें।
मैं ये करना चाह रहा हूँ कि हमें हर इंसान की जान को, उसकी तकरीम को, उसकी इज्जत को इस लिहाज से हम समझना चाहिए कि हमारी जात और हमारी तकरीम उससे अलग हो नहीं सकती। और मैं समझता हूँ कि जैसे जरार साहब ने फरमाया, अर्शद साहब ने, सिजरा बीबी ने, ये हमारे मुल्क में अच्छी मिसालें भी साथ में मौजूद हैं। अभी नाम आया तो आई फेल्ट प्राउड के शहरी रहमान का नाम आया, श्री मजारी का नाम आया, यहाँ पे शहनाज अकबर का नाम आया। अब तो देखिए ये जो सोसाइटी का मॉरल फाइबर है ना, इसे अनलीश करना है। और ये एक कहना चाहिए कि जरा ऐसा काम है जिसमें गाली वाली और इल्जामात सुनने को मिलते हैं, लेकिन एट द एंड ऑफ द डे these people are the salt of the earth who pick up these issues and at the end of the day unki zindagi mein kuch aasoodgi leke aayenge, kuch rahat leke aayenge, kuch qadrein jo hai wo tabdeel hongi. Muashra to tabdeel ho raha hota hai, hum na bhi chahenge tab bhi tabdeel ho raha hai, lekin agar hamari usme agency aa jati hai, hamari will usme aa jati hai, to hum uski jo samt hai tabdeeli ki use mutayyan karne mein apna hissa dal sakte hain. Main to samajhta hu ki ye hamari civil society, hamara media, हमारी सियासी क़यादत, उन सबकी ये टिकन टुगेदर कलेक्टिव रिस्पॉन्सिबिलिटी है कि हम जो है वो पाकिस्तान में, ये पाकिस्तान के चेहरे पे धब्बे हैं, ये पाकिस्तान के चेहरे पे धब्बे हैं, भले वो चाइल्ड लेबर है या डोमेस्टिक लेबर है, भले वो बच्चियों के साथ ना इंसाफी है, भले वो मजदूरों के साथ ना इंसाफी है। तो ये किसी एक उसका नहीं है, यकीनी तौर पर जब हम काम कर रहे होते तो हमें, जैसे साहिल जो है, अगर मैं गलती नहीं करता तो एक, अब शायद अब भी मैं बराह रास्त नहीं जानता पूरी तरह से, लेकिन बच्चियों के साथ जो सेक्सुअल अब्यूज था के इश्यूज को जो है वो साहिल ने बहुत कैटेगोरिकली उठा के उनको बहुत सलीके से जो है वो सामने लेके आए कि ये फैक्ट्स हैं, ये फिगर्स हैं। हैरेसमेंट पे बहुत बुनियादी किरदार अदा किया, हैरेसमेंट के खिलाफ कानून साजी का, कानून साजी का हो गया, और चीजें आगे तो बढ़ रही है, लेकिन बात यह है कि दुनिया जो है वो हमारे इंतजार में नहीं बैठी और वो तो आगे बढ़ रही है। और उसमें जैसे जैसे हमारा फासला बढ़ता चला जाता है, हमारे मसाइल गंभीर इसलिए होते जाते हैं कि हतमी तज्जिए में ये चीजें हमारी मईशत से, हमारी सियासत से जा जुड़ती हैं, हमारी डे टू डे क्वालिटी ऑफ लाइफ से जा जुड़ती हैं। ये चीजें हम जो स्मृत के रहने वाले, हमें समझने की जरूरत है।
मैं बहुत शुक्रिया अदा करती हूँ आप सबका, वजाहत मसूद साहब, जरार खोड़ो साहब, अर्शद महमूद साहब और सिद रहमान साहब, और हम इस सिलसिले को जारी रखेंगे। एक महीने बाद फिर इस पर एक डिस्कशन करके देखते हैं कि इस दौरान कोई इख्ताम हुआ, कुछ मुकदमा आगे बढ़ा हो। तो आप सबका बहुत शुक्रिया प्रोग्राम में आने का और बात करने का।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
اور سامعین اب ایک بہت ہی اہم رپورٹ یہاں امریکہ کے بارے میں۔ اتوار کے روز امریکی ریاست منیسوٹا کے شہر منیپلس کی سٹی کونسل کے 12 میں سے 9 ارکان نے متفقہ طور پر فیصلہ کیا ہے کہ شہر کے پولیس کے محکمے کو ختم کر کے اس کی اثر نو تعمیر کی جائے گی۔ سٹی کونسل کے اس فیصلے کو نہ تو ویٹو کیا جا سکتا ہے اور نہ ہی ریاست کی اسمبلی میں اسے چیلنج کیا جا سکتا ہے۔ مزید تفصیل مدثرہ منظر سناتی ہیں۔
امریکہ میں تقریباً 2 ہفتوں سے لوگ سڑکوں پر نکل رہے ہیں اور ان کا احتجاج امریکہ میں قانون نافذ کرنے والے اداروں کی جانب سے افریقی امریکیوں کے خلاف نسلی امتیاز کے واقعات پر ہے، اور پولیس کے محکمے کی فنڈنگ روکنے کا مطالبہ بھی کیا جا رہا ہے۔ اتوار کے روز منیاپلس کی سٹی کونسل نے اس وقت سب کو حیران کر دیا جب اس کے 12 میں سے 9 ارکان نے متفقہ طور پر فیصلہ کیا کہ شہر کے پولیس کے محکمے کو ختم کر کے اس کی اثر نو تشکیل کی جائے گی۔ اس بارے میں ہیوسٹن ٹیکسس کے اٹارنی آف لا اور کمشنر ہیوسٹن پلاننگ اینڈ ہیوسٹن ایئرپورٹس ظفر طاہر کہتے ہیں کہ یہ ایک غیر معمولی اقدام ہے اور اس کا مقصد صرف اصلاح نہیں بلکہ پولیس کے محکمے کو مکمل طور پر ختم کر کے اس کی تعمیر اثر نو کرنا ہے۔
اتنا کوئی یہ انقلابی بھی نہیں ہے۔ اگر آپ نے کسی چیز کو صحیح معنوں میں اس کی تعمیر نو کرنی ہے تو آپ کو اس کے ڈھانچے کو کمپلیٹلی مسمار کرنا پڑے گا، اس کو گرانا پڑے گا، اور پھر اس کی بنیادوں پہ آپ کو دوبارہ ایک نیا ڈھانچہ بنانا پڑے گا تاکہ پرانے ڈھانچے کی جو تعصب ہے، پرانے ڈھانچے کی جو تاریخ ہے، اس کی جو طور طریقے ہیں وہ سیپن نہ کریں۔
انہوں نے کہا کہ یہ ایک ایسا منصوبہ ہے جس پر فل فور عمل ممکن نہیں ہے کیونکہ پولیس کے تحت مختلف امور کی تکمیل ضروری ہے، اس لیے اس میں وقت لگ سکتا ہے۔
اچھا، یہ تو نہیں ہو سکتا کہ منیاپلس میں پولیس کا پریزنس ہی نہ ہو، اس لیے وہاں مرڈرز بھی ہوں گے، وہاں لوگوں کو مدد بھی چاہیے ہوگی، وہاں ایکسیڈنٹس بھی ہوں گے، تو یہ تو نہیں ہو سکتا نا کہ آپ پولیس ڈپارٹمنٹ کو ایک دم سے غائب کر دیں۔ بٹ واٹ یو کین ڈو از یو کین ڈسبینڈ دا اسٹرکچر اینڈ سے کہ وی ول ری بلڈ دا پولیس ڈپارٹمنٹ۔ ری بلڈنگ میں اور ریفارم میں بڑا فرق ہوتا ہے، یعنی کہ آپ عمارت کو مسمار کر کے اس کی فاؤنڈیشن پہ دوسری عمارت کھڑی کریں۔
امریکہ میں احتجاجی مظاہرین کا بڑا مطالبہ ملکی پولیس فورس میں اصلاح اور اس کے وسیع اختیارات پر نظر ثانی کے ساتھ پولیس کی نئی کھیپ کی ٹریننگ کے طریقہ کار کو تبدیل کرنا بھی ہے۔ ایک مطالبہ پولیس کی فنڈنگ روک دینے کا بھی کیا جا رہا ہے۔ منیاپلس کے میئر جیکب فری نے سٹی کونسل کے فیصلے کی حمایت نہیں کی، تاہم وہ کہتے ہیں کہ وہ نظام کی تبدیلی، منظم نسلی امتیاز اور پولیس کے ڈھانچے میں اصلاحات کے لیے کام کرتے رہیں گے، مگر وہ اس کے حق میں نہیں ہیں کہ پولیس کو مکمل طور پر ختم کر کے دوبارہ قائم کیا جائے۔ امریکہ میں بلیک کاکس کی سربراہ اور کیلیفورنیا کی ڈیموکریٹک رکن کانگریس کیرن بیس نے پولیس کو ڈی فنڈ کرنے کے مطالبات پر اپنا رد عمل ظاہر کرتے ہوئے کہا کہ ضرورت اس بات کی ہے کہ ہم دیکھیں کہ ہمارے وسائل کہاں خرچ ہو رہے ہیں اور ہم کمیونٹی پر زیادہ خرچ کریں۔ لیزلی رینڈمن منیاپلس کی این اے اے سی پی یا نیشنل ایسوسی ایشن فار دا ایڈوانسمنٹ آف کلرڈ پیپل کی صدر ہیں۔ انہوں نے امریکی ٹیلی ویژن نیٹورک سی این این سے بات کرتے ہوئے کہا کہ ہم پولیس کو ایک دم ختم کرنے کے حق میں نہیں، اور ہم یہ بھی جانتے ہیں کہ ہر کاؤنٹی کا ایک شیرف بھی ہے جو کہ ایک منتخب عہدیدار ہوتا ہے، لیکن ہم یہ ضرور چاہتے ہیں کہ ہماری پولیس ایسی ہو جو کمیونٹی میں سے ہو اور کمیونٹی کے لیے کام کرے، کمیونٹی کے خلاف رویہ نہ رکھتی ہو۔ صدر ٹرمپ نے اتوار کے روز ان لوگوں پر سخت نکتہ چینی کی جو پولیس کے محکمے کے لیے بجٹ میں کٹوتی یا اسے مکمل طور پر ختم کرنے کا مطالبہ کر رہے ہیں۔ صدر ٹرمپ کی کابینہ کے عہدیداروں نے بھی امریکی میڈیا پر ان مطالبات کو ہدف تنقید بنایا۔ اٹارنی جنرل ولیم بار کا کہنا تھا کہ پولیس پر یہ الزام غلط ہے کہ اس میں منظم نسلی امتیاز پایا جاتا ہے۔ اسی طرح ہوم لینڈ سیکیورٹی کے قائم مقام وزیر چارڈ ولف کا بھی کہنا تھا کہ پولیس اور نیشنل گارڈ کی بڑی تعداد کی وجہ سے مظاہروں میں توڑ پھوڑ اور لوٹ مار کو روکا جا سکا۔ ظفر طاہر کہتے ہیں کہ مظاہرے اس ناانصافی کے خلاف ہیں جو معاشروں میں خاص گروپ کے خلاف پائی جاتی ہے۔
ویسٹرن کنٹریز میں بھی تو ریسزم ہے نا، इसलिए कि यूरोप पीछे तो नहीं था स्लेव ट्रेड में, 12 से 15 मिलियन जो अफ्रीकन्स को जबरदस्ती पकड़ के उनकी मर्जी के बगैर नॉर्थ अमेरिका लाया गया, तो उसमें तो यूरोपियंस आगे आगे थे।
वो कहते हैं यही वजह है कि अमेरिका में इस इम्तियाज के खिलाफ एहतजाज शुरू होते ही इसकी हिमायत में यूरोप के दीगर ममालिक में भी लोग सड़कों पर आ गए। उन्होंने कहा कि इस वक्त अमेरिका में इम्तियाज की खबरें बहुत उभर कर सामने आ गई हैं, मगर दुनिया में ऐसे ममालिक की कमी नहीं जहां पुलिस का निज़ाम कहीं जाबिराना है।
अमेरिका चाहे आज कितना भी रेडार स्क्रीन पे हो, ये भी फैक्ट है कि कई ममालिक हैं और दुनिया के कई बड़े हिस्से हैं जहां पे पुलिस के हालात अमेरिका से कई गुना ज्यादा खराब है। वो अलग बात है कि वहाँ हुकूमतें ऐसी हैं, वहाँ का निज़ाम ऐसा है कि वो चीज़ें सतह पे नहीं आ पाती, लोगों को पता नहीं चलता है।
उन्होंने कहा कि अमेरिका में मुजाहिरों की वजह से बड़े पैमाने पर तब्दीली की तवक्को की जा रही है। पुलिस के वो मामलात जो कभी सामने नहीं आते थे, अब उन पर बात हो रही है और बड़े पैमाने पर इस्लाहात का मुतालबा किया जा रहा है। मुदस्सिरा मंजर, वॉइस ऑफ अमेरिका, वाशिंगटन।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
और सामीन, इसके साथ ही शहनाज अजीज को इजाजत दीजिए आज का प्रोग्राम जहां रंग खत्म करने की। आइंदा प्रोग्राम में दोबारा मुलाकात होगी, उस वक्त तक के लिए खुदा हाफिज़।